नमस्कार। रेडियो कार्यक्रम रेटिघूमिमा तपाईँलाई स्वागत छ। म अरुण चन्द
अनि म जयदेव जोशी सुगलाफाटा एफएमको प्रस्तुति रेडियो कार्यक्रम रेटिघूमि लिएर उपस्थित भएका छौँ। यो कार्यक्रममा हामी रोजगारीका लागि विदेश गइरहेका र रोजगारीबाट फर्किरहेका युवाका सुख दुःख कथा प्रस्तुत गर्ने गर्दछौँ। यो कार्यक्रम तपाईँ प्रत्येक हप्ता शुक्रबार बिहान 8 बजेदेखि सुन्न सक्नुहुन्छ।
हुन त नेपालीहरू कामको खोजीमा विदेश गइरहने प्रचलन अहिलेको होइन, धेरै पहिलेदेखि नेपालीहरू कामको खोजीमा विदेशतिर फौतारिरहन्छन्। यस्तो अवस्थामा राम्रो काम पाउने सम्भावना निकै कम हुन्छ। नेपालीहरूले विदेशी भूमिमा अपमानपूर्ण ढङ्गले काम गर्नु परिरहेको छ। यद्यपि थुप्रै दक्ष नेपालीहरूले विदेशमा गएर राम्रो काम पनि पाएका छन्, तर कतिपय नेपालीहरूले आफ्नो स्वाभिमानलाई अर्काको देशमा गुमाउनु पर्दाको दुःख र पीडालाई आफ्नै मनभित्र राखेर काम गर्दाको पललाई बिर्सन नसके धेरै नेपालीहरूले आत्महत्या समेत गरिरहेका छन्। यस्तो दुःख र पीडामा नेपालीहरूले काम गर्नु परिरहेको छ भने अर्कोतिर देशमा व्याप्त रहेको बेरोजगारी समस्यालाई लिएर राजनैतिक दलहरूले राजनीति गरिरहेका छन्। देशमा विकास गर्छौँ, बेरोजगारी समस्या हटाउँछौँ भनेर ठुल्ठुला राजनैतिक परिवर्तन पनि भए, तर समस्या समाधान हुनु त कता हो कता, समस्या झन्झन बल्झिँदै गइरहेको छ। यस्तो अवस्थामा युवा पुस्ता चाहिँ धेरै निराश भइरहेको छ र कामको खोजीमा विदेशिनु परिरहेको छ। सरकारले विदेश जाने युवाहरूलाई दक्ष बनाएर पनि पठाउन सकिरहेको छैन। थुप्रै नेपालीहरूलाई त यात्रा गर्दा कसरी गर्नुपर्छ भनेर थाहा पनि नभएको अवस्था छ। यस्तो अवस्थामा विभिन्न गैर सरकारी संस्थाहरूले जुन नेपालीहरू कामको सिलसिलामा फारत जान्छन् र यात्राको क्रममा ठगिने सम्भावना बढ्दै जान्छ, तिनीहरूलाई सुरक्षित यात्रा कसरी गर्न सकिन्छ भनेर जनचेतना जगाउने कार्य पनि गरिरहेका छन्। यसरी काम गरिरहेका संस्थाहरूमध्ये सहारा समूह पनि एक हो। आउनुहोस्, आजको कार्यक्रममा हामी तपाईँहरूलाई सहारा समूह नेपालमा कार्यरत ईश्वरी भट्टसँग गरेको यो कुराकानीतर्फ डोर्याउँदैछौँ। यहाँलाई कार्यक्रम रेटिघूमिमा स्वागत छ।
धन्यवाद तपाईँलाई।
सहारा समूहमा कार्यरत हुनुहुन्छ, के गर्नुहुन्छ नि तपाईँहरूले?
हामीले चाहिँ प्रवासीहरूलाई सूचना प्रवाह गर्ने गर्दछौँ। जुन नेपालबाट बाहिर इन्डियामा जान्छन् तिनीहरूलाई सूचनाहरू हामी प्रदान गर्दछौँ।
कसरी?
उनीहरूलाई विभिन्न किसिमले हामीहरू सिकाउँदछौँ, जनचेतना दिँदछौँ। विदेशमा जाँदाखेरि, इन्डियामा जाँदाखेरि तपाईँहरूले सचेतना साथ जानुहोला, समूहमा जानुहोला र एकअर्कालाई सहयोगको भावना राख्नुहोला भन्ने कुराहरू हामी दिँदछौँ।
अनि उहाँहरूबाट चाहिँ कस्तो प्रतिक्रिया पाउनुहुन्छ नि तपाईँले?
हामीले चाहिँ उनीहरू विशेष गरेर धेरै किसिमले लुटिएर आएका हुन्छन् र दुःख पाएर पनि आएका हुँदछन् भने धेरै जाने गरेकाहरूले चाहिँ अलि सचेत नै भएर आएका हुन्छन्।
अनि जब तपाईँहरू चाहिँ सडकमा जानुहुन्छ, उहाँहरूलाई सम्झाउनका लागि अब जनचेतना जगाउने उद्देश्यले जानुहुन्छ, अब विदेशमा यात्रा गर्न जाँदाखेरि चाहिँ राम्रोसँग गर्नुहोला, सुरक्षित तरिकाले गर्नुहोला भनेर जानुहुन्छ, त्यति बेला उहाँहरू एकदमै हतार हतारमा हुनुहुन्छ, उहाँहरूले चाहिँ तपाईँले भनेको सजिलै मान्नुहुन्छ या के गर्नुहुन्छ?
कसै कसैले त सजिलै मान्छन् भने समयको अभावले गर्दा उनीहरू हतारमा हुन्छन् र उनीहरूलाई रोक्न हामीलाई धेरै गाह्रो पर्दछ र धेरै पटक हामीहरूबाट सहयोग लिएकाहरूले चाहिँ आफै आएर पनि हामीहरूलाई ट्याक्सहरू माग्ने कुरा गर्दछन् र हामीहरू उनीहरूलाई समूहमा जानु, जाँदाखेरि यात्रामा लागु पदार्थको प्रयोग नगर्नु भन्ने जस्ता कुराहरूले सहयोग गर्दछ।
त्यही त तपाईँले भन्नुभएको छ, अब धेरैले चाहिँ रोक्नै मान्दैनन् भनेर, अब तपाईँको कार्यदक्षतामा पनि भर पर्छ तपाईँले कसरी रोक्न खोज्नुभयो भनेर। कसरी रोक्नुहुन्छ त उहाँहरूलाई? अब जाने क्रममा जब उहाँहरूले मान्नुहुन्न, हामीलाई हतार छ भन्नुहुन्छ, तब तपाईँले चाहिँ उहाँहरूलाई कसरी चाहिँ रोकेर सम्झाउने कार्य गर्नुहुन्छ त?
हामी छोटो समयमा उनीहरूको परिचय त लिँदैनौँ, तर कहाँबाट आउनुभएको हो भन्ने कुरा चाहिँ हामी सोध्दछौँ र जाँदाखेरि चाहिँ तपाईँहरूको लागि नै हामीहरूले तपाईँलाई सहयोग दिनको लागि बसेका छौँ, 2-4 मिनट भयो नि हाम्रो कुरा सुनेर जानुहोस् भनेर भन्दाखेरि उनीहरूले सुन्छन् र आधीजना त गइहाल्छन्, तर केही केही विशेषहरूले सुन्छन् र उनीहरूलाई ट्याक्सहरू दिएर चाहिँ सूचना प्रवाह गर्छु।
जे होस्, उहाँहरूले चाहिँ राम्रै गर्नु भएको छ भनेर प्रतिक्रिया पनि दिनुहुन्छ है?
हजुर, हामी त्यो दिन्छौँ, गरिरहेछन् उनीहरूले। उनीहरूलाई नै हामीहरूले सहयोग गर्न बसेका हौँ भनेर उनीहरूले ल तपाईँको कुरा नसुने पनि त्यो ट्याक्स दिनुहोस्, त्यहीबाट हामीहरू सूचना पाउँछौँ भन्ने कुरा गर्दछ।
अनि तपाईँले चाहिँ अब काम गरिराख्नु भएको छ, अहिलेसम्म काम गर्दाखेरि यो सुदूरपश्चिमको कुन क्षेत्रबाट चाहिँ सबैभन्दा बढी नेपालीहरू यो नाका भएर काम गर्न बाहिर गएको पाउनु भएको छ नि तपाईँहरूले?
यतातिर चाहिँ बाजुराबाट आउँछन् धेरै जसो, बझाङ बाजुरा र कालीकोटबाट आउँछन् धेरै जसो।
जे हो सबैभन्दा बढी चाहिँ त्यो क्षेत्रबाट आउँछन् है। अनि तपाईँले के कुरा सोध्नुहुन्छ नि उहाँहरूलाई?
तपाईँहरू कहाँदेखि आउनुभयो, कहाँसम्म जानुहुन्छ, के काम गर्नुहुन्छ, कसरी काम गर्नुहुन्छ भन्ने कुरा हामी सोध्छौँ।
त्यो सोध्नुहुन्छ, तर उहाँहरूलाई चाहिँ के बताउनुहुन्छ त? यसरी यात्रा गर्नु होला, यस्तो काम नगर्नु होला भनेर कसरी सम्झाउनुहुन्छ?
यात्रामा चाहिँ साना बालबालिकाहरूलाई पनि लगेर गएका हुन्छन् तिनीहरू, ती बाल शोषणमा पर्न सक्छन् भन्ने उसले हामीहरू सकभर हामीहरू तिनीहरूलाई फर्काउने सम्भावनामा पनि जान्छौँ। हामीहरूको सहयोग नभएपछि अरूहरू पुलिसहरू मार्फत पनि हामी तिनीहरूलाई फर्काउँछौँ। सानसाना बालबालिकाहरूलाई अस्ति पनि हामीहरूले धेरै 20-25 जति फर्केका थिए बालबालिकाहरू, र समूहमा काम गर्नु होला, एक्लै कतै बस्दाखेरि नबस्नु होला भन्ने कुराहरू हामी सिकाउँछौँ उनीहरूलाई।
अनि त्यसरी चाहिँ समूहमा यात्रा नगर्दाखेरि के हुन्छ, कसरी ठगिन्छन् भन्ने कुरा चाहिँ बताउनुहुन्न?
ठगिने कुरा नै हामीहरू बताउँछौँ, तर पनि आउँदाखेरि चाहिँ ठगिएकै हुन्छन् उनीहरू। अस्ति पनि हामीहरूले त्यो ठगिएको सम्बन्धमा यहाँ कुरा गरेको थियौँ, र कुरा गर्दै हामीहरू दुई दिन बिहानी आएर कुरा गऱ्यौँ, र ताँगाहरूले नै उनीहरूलाई ठगेको भेटायौँ, र उनीहरूको पैसा हामीहरूले वापस गराएर उनीहरूलाई सूचना प्रवाह गऱ्यौँ त्योद्वारा नै।
अनि जब चाहिँ उहाँहरू चाहिँ फर्किनुहुन्छ, काम गर्न जानुहुन्छ, र फर्किने बेलामा चाहिँ थुप्रै नेपालीहरू अलपत्र परेको अवस्था पनि हुन्छ, त्यो अलपत्र परेर आएकाहरूलाई चाहिँ के गर्नुहुन्छ नि? तपाईँहरूले कुनै सहयोग गर्नुहुन्छ, या त्यस्तै अब तपाईँहरूले खालि सम्झाउने कार्य मात्रै हो, त्यति गरेर छोडिदिनुहुन्छ, के छ तपाईँहरूको?
हामी आफ्नो बजेट अनुसारको सहयोग गर्छौँ। हामीलाई चाहिँ चारजनालाई सहयोग गर्ने बजेट हुन्छ, हामीलाई ती तिन महिनाको क्वार्टरमा छुट्याएको हुन्छ, र हामीहरू तिनीहरूलाई सहयोग गर्छु, आफूले सक्दो सहयोग गर्छु।
तिन महिनामा चाहिँ चारजनासम्मलाई सहयोग गर्ने तपाईँहरूसँग बजेट हुन्छ?
हजुर।
अनि त्योभन्दा बढी आयो भनेपछि मान्छेहरू ठगिएर आएको खण्डमा चाहिँ के गर्नुहुन्छ त?
त्यसको सम्बन्धमा हामी अरूहरूसँग कार्यरत भएर सहयोग दिएर उनीहरूलाई घरसम्म पुर्याउने काम गर्छु।
कसरी पुगाउनुहुन्छ, कसरी समन्वय गर्नुहुन्छ, अरूहरूसँग समन्वय गर्छ भनेर भन्नुभएको छ?
हामीहरू यहाँ चाहिँ पुलिसहरू हुनुहुन्छ, उनीहरूसँग नै सहयोग गरेर कसरी तिनीहरूलाई घरसम्म पुर्याउने, टिकटको सम्मको भाडा बनाउनेतिर सबै मिलेर दिन्छौँ।
जे होस्, त्यसरी चाहिँ अब जुन अलपत्र परेका नेपालीहरू हुन्छन् तिनीहरूलाई चाहिँ सहयोग गर्नुहुन्छ है?
हजुर, हामीहरूले समन्वय नै गरिरहेका छौँ।
अनि उता कस्टममा चाहिँ खासै अरू एनजिओहरूले चाहिँ समन्वय नगरेको कुराहरू चाहिँ गरिराखेको अवस्था छ, तपाईँहरू अब आगामी दिनहरूमा पनि जुन भारतीय सीमा सुरक्षा बल छ, कस्टम छ, त्यतातिर चाहिँ अब आफ्नो कार्यक्षेत्रलाई विस्तार गर्ने पक्षमा हुनुहुन्छ या के सोच छ?
हामीले चाहिँ कार्य विस्तार गर्ने सोचमा छौँ, र अब समय अनुसार हामी पनि जानेछौँ त्यसमा।
जे होस्, तिनीहरूलाई चाहिँ अब समन्वय गरेर भोलिका दिनहरूमा यसरी नठगियोन् भनेर चाहिँ कामहरू गर्नुहुन्छ है?
हजुर।
अनि यतातिर तपाईँहरूले जनपद प्रहरी र सशस्त्र प्रहरीसँग मात्रै समन्वय गरिराख्नु भएको छ, या अरू कुनै संघ संस्थाहरूसँग पनि समन्वय गरिराख्नु भएको?
हाम्रो त्यसमा माइती नेपाल पनि छ, थ्री एन्जल पनि छ, सबै चारवटै संस्थाहरूसँग हामी मिलिरहेका
छौँ। कसरी सहकार्य गरिराख्नु भएको छ नि तपाईँ?
टाइम टाइममा हामीहरू एकअर्कालाई राखेर हामीहरू बैठक बस्ने गर्दछौँ, र आफूमा भएका घटी कमीहरू अरूबाट सहयोग लिएर सुल्झनेतर्फ जाँदछु, र हामीहरूले यसरी नै समन्वय गरिरहेका छौँ।
अनि अन्तमा चाहिँ यो कार्यक्रम सुनिराख्नुभएका श्रोताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त?
यो कार्यक्रम सुनेर रहनुभएका हरेक मान्छेहरूलाई हामी के भन्न चाहन्छौँ जब भनेपछि, इन्डियातिर काम गर्न जाँदाखेरि सुरक्षित साथ जानुहोला, समूहमा जानुहोला, र एकअर्कालाई सहयोग गर्नुहोला भन्ने भन्दछु।
हजुर, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि तपाईँलाई धन्यवाद छ है त?
हजुर, तपाईँलाई नै धन्यवाद।
एकदमै श्रोताबिन, सहारा समूह नेपालले जसरी नेपालबाट भारत काम गर्न गएका नेपालीहरूलाई सुरक्षित तरिकाले यात्रा गर्न सकिन्छ भनेर जनचेतना जगाउने कार्य गरिरहेको छ, त्यो एकदमै पर्याप्त नभए पनि सराहनीय छ। जुन उद्देश्य पूर्ति गर्नका लागि सहारा समूह गठन भएको हो, त्यो उद्देश्य पूर्ति गर्न बाटोतिर कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा हामीले अध्यक्ष वीरबहादुर लामासँग कुराकानी गरेका छौँ। अब लागौँ यो कुराकानीतर्फ।
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अनि तपाईँ चाहिँ सहारा समूहको अध्यक्ष पनि हुनुहुन्छ?
हजुर।
संस्थापक अध्यक्ष हो
संस्थापक अध्यक्ष
किन तपाईलाई सहारा समूह भन्ने यो संस्था चाहिँ खोल्ने मन लाग्यो नि
यो सहारा संस्था खोल्न मन भन्दा पनि पहिला हामी भन्दा पहिला चाहिँ आईएनएफ भन्ने एक संस्थाले चाहिँ खोलेको थियो अहिले चाहिँ ह्यान्ड ओभर गरेर अहिले चाहिँ यहाँ कमिटी गठन गरेर सहारा समूह चाहिँ गठन गर्यो अनि त्यसको अहिले 2070 साल साउनको महिनामा दर्ता भएको हो यो संस्था अन्त दर्ता भएपछि पश्चात अनि आईएनएफले हामीलाई हस्तान्तरण गरेको हो कमिटी गठन गरेर मुख्य चाहिँ परिचय संस्थाको यो यो चाहिँ जिल्ला प्रशासनमा दर्ता छ
अनि के काम गरिराख्नु भएको छ नि
अहिले विशेष गरी चाहिँ हामीले गरिरहेको काम चाहिँ नेपालबाट भारतमा जाने प्रवासीहरूको बीचमा हामी काम गरेको छौँ यसमध्येमा विशेष गरी हाम्रो फोकस चाहिँ लगभग 3-4 कुराहरू छन् नम्बर एकमा यात्रा सम्बन्धी सुरक्षा होस् भनेर हामी जानकारी गर्छौँ अर्को चाहिँ रेमिटेन्स सम्बन्धी अर्को नम्बरमा चाहिँ हामी यो रिक्साहरूले जुन प्रवासमा बसेर नेपालमा फर्केर आउँदाखेरि उनीहरूको भाडा चाहिँ बढी भाडा लिने गरेकोमा त्यसमा चाहिँ हामीले समाधान गर्ने कति भाडा हो त्यति दिने अरू पैसा फिर्ता गर्ने काम अर्को चाहिँ लुटपाट भएर भारतबाट नेपालमा आउँदाखेरि वनवासमा नसलो पदार्थ दिएर लुटपाट भएर बिखर्चे भएकोहरूलाई हामी घरसम्म जानको लागि भाडा दिने र पुर्याउने काम पनि गर्छौँ अर्को नम्बरमा जुन पीडित छ त्यसको हामी एडभोकेसी ओगलात पनि काम गर्ने गर्छौँ
अब तपाईँहरू चाहिँ नेपालीहरूले सुरक्षित कसरी यात्रा गर्ने कसरी सुरक्षित तरिकाले चाहिँ फर्किने भन्ने विषयमा चाहिँ काम गर्नुहुन्छ यो काम गर्दाखेरि चाहिँ के चुनौतीहरू देख्नु भएको छ नि तपाईँले
चुनौती त छ अब धेरै चुनौतीहरू छन् जसरी अब यहाँ चाहिँ अब बोर्डर भएको गर्दाखेरि अब पुलिस पक्षसँग मिल्नुपर्छ अरू संस्था पनि छ सारा समूह मात्रै होइन यिनीहरूसँग कोर्डिनेसन गर्नुपर्छ अनि चुनौती थुप्रै छन् तर पनि चुनौतीको बावजुद पनि हामीले यो सारा समूहले चाहिँ असल काम नै गरिरहेको छ भन्ने अस्ति हामीले कोर्डिनेसन स्टेक होल्डर मिटिङ सबै सरकारी निकाय गैर सरकारी संस्थाहरू सबै अनि हामी बसेर एक दिन मिटिङ गरेको थियौँ राम्रै प्रतिक्रिया आए चुनौती त धेरै छन् अब त्यस्तो इन्टोक्सिन भन्छ अब घटना जुन पीडित भएर आउँछ जुन नसला पदार्थ भएर तिनीहरूलाई सबै मान्छेलाई राम्रोसँग हेर्न सकिरहेको छैन एउटा चुनौती त त्यो छ यो हामीले आफैले मात्रै होइन हामी आइएनएफमा होल्डर चाहिँ आइएनएफ हो उसको अन्डरमा रहेको छ उसले तोकेर दिन्छ हामीले भनेको जति पैसा नदिँदाखेरि अहिले अप्ठ्यारै छन् पुलिसबाट पनि अनि पैसा चाहिँ अलि दिनु पर्यो सहयोग गर्नु पर्यो भन्ने कुराहरू आउँछन् तर पुरा हामीले जति गर्नुपर्ने त्यति सहयोग चाहिँ हामीले गर्न सकिरहेको छैनन् हामीले प्रयास गरिरहेको छौँ
प्रयास गरिराख्नु भएको छ चुनौती पनि देख्नु भएको छ ती चुनौतीहरूको सामना गर्नका लागि चाहिँ भविष्यमा के योजनाहरू बनाइराख्नु भएको छ नि
यसको चुनौती योजना पूरा गर्न हामीले माथि यसको लागि प्लानिङ बनाएर पठाएको छौँ अब त्यहाँबाट आयो भने हामी त्यो चुनौती राम्रोसँग सामना गर्न सक्छौँ भन्ने हामी आशा लिएको छौँ
जस्तै के पठाउनु भएको छ कसरी अगाडि बढ्ने सोच कसरी योजना बनाउनु
एकै दिनमा यो इन्टोक्सिन भन्छन् यो नसलो पदार्थ खाएर धेरै बिखर्ची भएर धेरै आएको हुन्छन् अनि त्यो चुनौतीलाई हामीले पूर्ण पास गर्नलाई हामीसँग बजेट छैन तोकेको बजेट मात्रै हुन्छ त्यसको लागि बजेटको लागि हामीले माग हामी आफै दिनु सक्दैनौँ त्यस कारणले माथि माग गर्नुपर्छ केन्द्रमा अनि माग यो सालमा हामीले माग गरेको हौँ तर जति गर्नुपर्ने हामीले त्यति गर्न सकिरहेको छैन तर पनि हामीले प्राइस गरेको छ त्यसले माग गरिरहेको छ अरू संस्थालाई पनि हामीले सहयोग गरेको छौँ होटेलहरू जसरी होटेलले खानाको लागि हामीले हेल्प गर्नु भने यातायातमा पहल गरेको छौँ गाडी भाडा केही सहुलियत दिने त्यसको लागि हामीले कमसेकम जसरी अब 2000 भाडामा हामी लगभग 1000 अनि छुट गराएर पठाउने गरेको छौँ कालीकोटलाई काठमाडौँ अस्ति रामेछाप भर्खरै रामेछापको केस परेको थियो अब उसलाई 2000 चाहिने थियो हामीले त्यो दिनु सकेन तर पनि काठमाडौँसम्म जाने यात्रा हामीले दियौँ हामीसँग बजेट कम भएकोले अनि त्यहाँ काठमाडौँ उसको मान्छे भएकोले त्यसमा हामी सम्बन्ध गराएर अनि रामेछाप पुगाउने योजना प्लान हामीले राम्रोसँग काउन्सिल गरेर पठायौँ
अनि अरू संघ संस्थाहरूसँग कसरी समन्वय गरिराख्नु भएको छ जसरी प्रशासनसँग कसरी समन्वय गरिराख्नु राख्नु भएको छ अनि महेन्द्रनगरको बस पार्कमा पनि बस व्यवसाय समितिहरूले एउटा नेट्स भन्ने संस्थासँग मिलेर एउटा समूह निर्माण गरेको छ त्यो पनि अब विपदमा परेका नेपालीहरूलाई चाहिँ सहयोग गर्छ तिनीहरूसँग पनि समन्वय गरिराख्नु भएको छ तपाईँहरू
हामी गत यो गएको सालमा हामीले नेट्ससँग मिलेर हामीले नेट्सले अनुरोध गरे हामी मिलेर काम गर्ने भनेर त्यही दिन चाहिँ लेबर डेमा हामीले प्रवासीहरूको लागि सुरक्षा सम्बन्धी के जन सचेतना कार्यक्रम साथै यात्राको लागि अब क्यालेन्डर त्यसपछि मञ्चन टुथपेस्ट एउटा सानो एउटा बोक्ने एउटा ब्याग दिएर हामीले राम्रोसँग चाहिँ जानकारी प्रभाव बन सचेतन जानकारी गराएको थियौँ प्रवासीहरूलाई 150 जनालाई।
अनि त्यो त गर्नुभयो, तर अब महेन्द्रनगरको जुन बस व्यवसाय समिति छ तिनीहरूले पनि अब सहकार्य गरिराखेको छ, उनीहरूसँगको सहकार्य कसरी अगाडि बढ्छ?
हामीले यो मिटिङ राख्छौँ 6 महिनामा, अनि व्यवसाय समितिको टेम्पो व्यवसाय समिति अनि मजदुर संगठन रिक्सा सम्बन्धी अनि जिल्ला प्रशासन कार्यालय अनि अरू माइती नेपाल अनि थ्री एन्जल यिनीहरू सबैसँग हामी सहकार्य गरिरहेको छौँ। हामी मिलेर नै काम गर्ने गरेछौँ। हामी यसरी मिटिङ राख्छौँ, हामी भेटघाट गरेर छलफल गरेर हामी अगाडि बढ्छौँ।
अनि यसरी चाहिँ तपाईँहरू नेपालमा चाहिँ विभिन्न सङ्घ संस्थाहरूसँग समन्वय गरेर अगाडि बढिराख्नु भएको छ, तर नेपालीहरूको सबैभन्दा बढी गुनासो चाहिँ के छ भनेपछि हामी आउने बेलामा विशेष गरेर बनबासादेखि गड्डाचौकी नाकासम्म पुग्दाखेरि एकदमै बढी लुटिने गर्दछौँ र बढी सम्भावना पनि त्यही छ। विशेष गरेर भारतको कस्टममा सीमा सुरक्षा बलले चाहिँ हामीलाई धेरै दुःख दिइराखेको छ भन्ने गुनासाहरू पनि आइराखेको छन्। अब उहाँहरूसँग कसरी समन्वय गर्ने विचारमा हुनुहुन्छ, योजनामा हुनुहुन्छ?
हामीले एसएसपी चाहिँ हाम्रो मिटिङमा सधैँ बोलाउँछौँ, हामीले समन्वय गरिरहेको छौँ। एसएसपीको चाहिँ त्यहाँको पोस्टको हाम्रो इन्चार्जसँग हामीले पत्र पठाएर हामीले विगतको दिनमा छलफल पनि राखेको छौँ, केही समस्या भयो भने आउन सक्छ भन्ने कुरा प्रतिक्रिया दिएको छ र समन्वय चाहिँ गरिरहेको छ, उहाँहरू पनि आउनुहुन्छ मिटिङमा।
त्यही त, मिटिङमा आइराख्नु भएको छ, तर नेपालीहरूलाई लुट्ने क्रम चाहिँ रोकिएको छैन, त्यो रोक्नलाई चाहिँ अब कसरी अगाडि बढ्नुहुन्छ त, कसरी कुरा राख्नुहुन्छ?
यो त हामीले मात्र सक्दैन, यो सरकारबाट प्रशासनबाट गर्नुपर्ने कुरो हो। यो जिल्ला प्रशासन पनि यो कुराहरू राखेको छ। हामी लगभग अस्तिको पालमा मिटिङमा चाहिँ प्रशासक अधिकृतै आउनु भएको थियो स्टेक होल्डर मिटिङमा चाहिँ, त्यसको बारेमा हामी राख्यौँ। अब
त्यो सरकारले प्रतिक्रिया जनाउनु भयो नि, उहाँहरूले उहाँहरूलाई दबाब दिनु भएन,
त्यो गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले राख्यौँ। उहाँहरूले खोइ खासै त्यसको बारेमा केही त्यस्तो राम्रो निश्चित जानकारी चाहिँ आएन।
अनि यता चाहिँ के देखेको छ भनेपछि, अब यता गड्डाचौकीमा पनि अब जनभर प्रहरी र सशस्त्र प्रहरीले पनि पैसा माग्ने गरेको छ भन्ने कुराहरू कता कताबाट आइराखेको छ, र अब अलिकति सक्षम युवाहरू पढे लेखेका जुन युवाहरू सचेत वर्गहरू छन् तिनीहरूले चाहिँ अब यसरी चाहिँ हामीले अगाडि बढ्नुपर्छ, हामीले यो कुरा ल्याउन पाइन्छ, यसरी चाहिँ हामीले जानुपर्छ भन्ने कुराहरू थाहा छ, तर अलिकति अशिक्षित वर्ग जुन छ त्यो वर्गलाई चाहिँ अब थाहा हुँदैन र अब उनीहरू नै बढी मारमा परेका छन् भन्ने कुराहरू आइराखेको छ, बढी लुटिने गरेका छन् भन्ने कुराहरू आइराखेको छ, अब त्यसका लागि चाहिँ कस्तो प्रयास गरिराख्नु भएको छ त?
हो, त्यसकै लागि त हो यो तिनीहरूलाई सचेतना जनचेतना गरेर नै मुख्य पैसा चाहिँ बोकेर नआउनु अनि ब्याङ्कबाट पठाउनु, हामीले ब्याङ्कमै नै पठाउने गर्नु भनेर हामीले यहाँको प्रवासीहरूलाई बताएको छौँ। अब लुट्न यहाँ नेपाल प्रहरीको लागि हामी चाहिँ प्रायः जस्तो हामी निगरानी राख्छौँ, त्यस कारण हामी हुने बेलामा उनीहरूले त्यस्तो गरेको छैनन्, अब नदेख्ने गरी गरे त हामीलाई थाहा छैन, नत्र त त्यो पहल गरेर हामीले त्यो जुन पहिला योभन्दा गत सालमा उनीहरूलाई चाहिँ गुन्डाहरू खोल्ने अप्ठ्यारो मान्छन् अनि त्यतिकै दिन्छ रहेछ कि पैसा, त्यतिकै दिने गर्ने रहेछ, इन्डियामा पनि त्यही नेपालमा पनि त्यही, अनि नेपालमा त त्यति छैन, इन्डियामा चाहिँ अलि अप्ठ्यारै छ, हामीले गर्नु पनि गाह्रो छ।
चोरी निकासी पैठारी गर्नेहरू चाहिँ त्यसरी दिन खोज्छन् भन्नुभएको?
नै होइन, त्यो आएको गुन्डाहरू थुप्रै हुन्छन् त्यो प्रवासीहरूको, अब त्यो खोल्नलाई उनीहरू अप्ठ्यारो मान्नेछ अनि 500 रुपियाँ लिने गर्नेछन् पारि इन्डियामा। अब नेपालमा पनि त्यो थियो, अहिले चाहिँ नेपालमा त्यो छैन, सिसिटिभी छ, त्यस्तो गर्दैन, अब त्यस्तो खासै छैन नेपालमा, त राम्रै छैन।
सुधार चाहिँ के कुरामा पाउनुभयो नि तपाईँ? अब यो 2-3 वर्ष जति भइसक्यो तपाईँले यो संस्था चाहिँ चलाइराख्नु भएको छ, अब सुधार के पाउनुभयो? अब 2-3 वर्ष अगाडिको अवस्था कस्तो थियो र घटेको छ या कस्तो छ?
पहिलाभन्दा अहिले न्यूनीकरण भएको छ, त्यसबाट जुन लुट्ने अनि अप्ठ्यारोमा परेर आउने तिनीहरू अलिक कम न्यूनीकरण भएको छ। यो संस्थाले धेरै सचेतना अनि प्रभावकारी सूचना प्रभावकार भएको महसुस गर्दछौँ। यहाँ नेपालबाट जाने बेला हामी उसको लागि राम्रोसँग सम्झाउँछौँ, ग्रुपमा जाने, टिकट काट्यो भने काउन्टरमा काट्ने, खाना खायो भने अरूको नखाने, आफूले ग्रुपमा बसेर होटेलमा खाने, अरू ठाउँमा नखाने, यस्तो कुराहरू हामी जानकारी गराउँछौँ। त्यसरी पहिलाभन्दा अहिले कम छ न्यूनीकरण, यो सालमा चाहिँ कमै आएको छ, गत सालमा त धेरै थियो।
अनि अब हामी कार्यक्रमको अन्त्यतिर पुगिसकेका छौँ, अन्तमा चाहिँ यो कार्यक्रम सुनिराख्नुभएका श्रोताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त?
सर्वप्रथम शुक्लफाट एफएमलाई धेरै धन्यवाद यो बोल्ने मौका दिनुभएको लागि र यो कार्यक्रम सुनिराख्नु भएको श्रोताहरू विशेष गरी नेपालबाट भारतमा जाने भाइ बहिनीहरू होइन सारा समूह चाहिँ गठजोगीमा बसेको छ, केही कुराहरू सोध्नु परेमा भेट गरेर जान सक्छन्। हामीले लिपलेट अनि त्यसपछि त्यसमा क्यालेन्डर छ, कुन बार नेपाली तारिक इन्डियन तारिक दुइटै मिलाएको क्यालेन्डर हामीले दिने गरेको छौँ। अनि इन्डियामा कसरी जाने, कसरी हिँड्ने, यात्रा कसरी गर्ने अनि रेमिटेन्स कसरी गर्ने भन्ने कुराहरू हामीले जानकारी गरेको छौँ, गरिरहेको पनि छ अनि गर्ने पनि छु। केही समस्या परेमा सारा समूहमा आएर भेट गरे हुन्छ भन्ने चाहन्छु।
हजुर सर, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
हजुरले पनि धन्यवाद यो मौका दिनुभएको लागि। सर्वप्रथम शुक्लपाणी एफएमलाई धन्यवाद।
अवश्य नै हामीले यात्रा गर्दा एकदमै सावधानीपूर्वक गर्नुपर्दछ। सरकारले देशमा रोजगारीको अवसर सिर्जना गर्न नसके पनि सीमानाकामा भारतीय र नेपाली कस्टमबाट लुटिने गरेका नेपालीहरूको समस्या समाधान गरिदिएपछि धेरै नेपालीको परिवारमा खुसी छाउँथ्यो कि।
यो कुराकानी सँगसँगै कार्यक्रम रेटिघुमीको निर्धारित समय सकिएको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, तपाईँ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पनि पठाउन सक्नुहुन्छ। तपाईँको कुनै सल्लाह सुझाव र जिज्ञासा छ भने हामीलाई पत्र पठाउने ठेगाना रहेको छ सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, भीमदत्त नगरपालिका वार्ड नम्बर 1 भाषी कञ्चनपुर, पोस्ट बक्स नम्बर 28 र कार्यक्रम रेटिघुमी।
ल त श्रोताबिन, आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ। अर्को हप्ता नयाँ अङ्कका साथ उपस्थित हुने नै छौँ। तबसम्मका लागि प्राविधिक मित्रलाई धन्यवाद दिँदै सहकर्मी साथी अरुणचन्द्रसँगै म जयदेव जोशी पनि बिदा माग्छु। हस्त, नमस्ते, नमस्ते।